घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। नमस्कार, शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। म ओम प्रकाश पाण्डे। शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारासिङ एफएम 102.2 मेगाहर्ज, बझाङको सायपाला एफएम 100.6 मेगाहर्ज, बझाङको स्थिति सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक स्थगित, सुशासन नीति चाँडो ल्याउन डोटीका स्थानीय बासिन्दाद्वारा आग्रह। कञ्चनपुरको महेन्द्रनगरमा खाद्य मेला 2075 सुरु, कैलालीको सुखडमा टिप्परको ठक्करबाट बालकको ज्यान गयो। हेलिकप्टर दुर्घटनाका मृतकहरूको श्रद्धाञ्जली सभा भोलि हुने। हवाई दुर्घटना हुन नदिन सावधानी अपनाउने उप प्रधानमन्त्री पोखरेलको भनाइ। उपविजेता बनेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली सन्देश फर्कियो।
यही फागुन 25 गते बिहान 9:30 बजेदेखि साँझ 5 बजेसम्म सुदूरपश्चिममै पहिलो पटक नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ कलेजो रोग तथा फिजिसियन डाक्टर दिपेन्द्र खड्का, एमडी इन्टरनल मेडिसिन, डीएम हेपाटोलोजी कलेजो रोग विशेषज्ञ, एस लाइफ केयर फार्मेसी प्रणाली चटकपुर 3 धनगढीमा आउनुहुने भएकाले कलेजो मुटु तथा फोक्सो सम्बन्धी सम्पूर्ण चेक जाँच गरिनुका साथै विभिन्न रोगहरूको उचित परामर्श सहित उपचार गरिने जानकारी गराइन्छ। हाम्रा सेवाहरू: कलेजो सम्बन्धी सम्पूर्ण चेक जाँच, पुरानो तथा निको नभएका जन्डिसको उपचार, पेटमा पानी जम्ने समस्याको उपचार, हेपाटाइटिस बी र सी भएको बिरामीको उपचार, मोटोपन, मधुमेह र थाइराइड सम्बन्धी उपचार, उच्च रक्तचाप र मुटु सम्बन्धी रोगको उपचार।
चेक जाँचका लागि फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। सम्पर्क फोन 0914172002, 98584882016। साथै विशेष छुटमा सबै प्रकारका खुद्रा औषधि लागि लाइफ केयर फार्मेसी।
सम्पर्क स्थान: लाइफ केयर फार्मेसी प्राली चटकपुर 3 धनगढी कैलाली शहीद गेटको पश्चिम पट्टि।
सीमित बिरामी चेक जाँच गरिने भएकाले समयमै नाम दर्ता गराउन जानकारी गराइन्छ।
अब समाचारक्रम विस्तारमा। सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक स्थगित भएको छ। विषय नै नभएपछि बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। विधायन तथा प्रदेश मामिला समितिले प्रतिवेदनसहित तयार गरेको प्रदेश सभा सचिव तथा सचिवालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2075 आजको प्रदेश सभामा पेश नहुने भएपछि बैठकले बिजनेस नपाएको हो। लगातार 3 पटकसँग गणपूरक संख्या नपुगेर समितिको बैठक स्थगित भएको थियो। सभापतिले व्हिप जारी गरेपछि सोमबार सत्तारूढ दलका सबै सदस्य उपस्थित भएका थिए। सोमबार प्रतिवेदन तयार भयो, तर त्यसमा प्रमुख प्रतिपक्षीले असहमति जनाएपछि त्यो प्रतिवेदन संसदमा पेश हुन सकेको थिएन। मङ्गलबार समितिको प्रतिवेदन सहितको विधेयक पेश गर्ने छलफल भएको थियो, तर कार्यव्यवस्था परामर्श समितिले नगर्ने निर्णय गरेको थियो। त्यही विधेयक आज पेश गर्ने गरी बैठक आह्वान गरिएको थियो। आज पनि प्रतिवेदन तयार नभएकाले बैठक बस्न नसकेको सचिवालयका सचिव बालाराम शर्माले बताउनुभयो। बैठक स्थगित गर्नुको अर्को कारण राष्ट्रिय शोक पनि भएको उहाँले बताउनुभयो। केन्द्र सरकारले नै शोक विदा दिएका कारण पनि बैठक गरिएको उहाँको भनाइ छ। आज 11:30 बस्ने भनिएको प्रदेश सभाको 11 बैठक सूचना टास गरेर यही फागुन 21 गते दिउँसो 1 बजेसम्मका लागि स्थगित गरिएको हो। नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी उपयुक्त नभएको दावी गर्नुभएको छ। कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने महोत्सवको उद्घाटनका लागि आउनुभएका देउवाले धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्दैमा गोदावरी राजधानी उपयुक्त नहुने बताउनुभयो। प्रधानमन्त्री ओलीले फागुन 7 गते सुदूरपश्चिमको प्रदेशसभालाई सम्बोधन गर्दै गोदावरी राजधानी सबै प्रदेशवासीको पाइक पर्ने ठाउँमा भएको दावी गर्नुभएको थियो। तर देउवाले प्रधानमन्त्री ओलीले भन्दैमा गोदावरी राजधानी उपयुक्त नहुने बताउनुभयो। सभापति देउवाले अस्थायी राजधानी बनाउँदा धनगढीमा ठूलो रकम खर्च भइसकेको बताउँदै गोदावरीमा भौतिक संरचना बनाउनका लागि सरकारले खर्चको जोहोनै गर्न नसक्ने बताउनु भएको छ। साथै उहाँले भएको संरचनामा काम गरेर जनताको टाउकोमा ऋणको भार नथप्न सुझाव पनि दिनुभयो। गोदावरीमा राजधानी राख्ने निर्णय सुदूरपश्चिम प्रदेश सभामा बहुमतले पारित भइसकेको छ। प्रदेश सरकारले राजधानीका लागि संरचना बनाउन डिपिआर बनाउने काम समेत अगाडि बढिसकेको जनाएको छ। डोटीका स्थानीय बासिन्दाहरूले सुशासन नीति चाँडो ल्याउन आग्रह गरेका छन्। स्थानीय तहहरूलाई पारदर्शी जवाफदेह र सुशासन मैत्री बन्न उनीहरूले यस्तो आग्रह गरेका हुन्। केआईसिंह गाउँपालिकाका जनप्रतिनिधिहरूलाई वडा नम्बर 5 राणा गाउँका स्थानीयहरूले सामूहिक रूपमा यस्तो आग्रह गरेका हुन्। जनप्रतिनिधि र स्थानीय बीच आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा स्थानीय दुर्गासिंह रावले गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर साईलाई ध्यानाकर्षण पत्र समेत हस्तान्तरण गर्नुभएको छ। आफूहरूले स्थानीय तह पारदर्शी र जवाफदेही होस् भन्ने चाहेकाले गाउँपालिकाले गरेका कार्य सम्पादनहरू सबै जनताले सहज रूपमा पाउन् भन्ने आफूहरूको माग रहेको राणा गाउँका स्थानीय सभाका संयोजक रावले पत्र बुझाउँदै बताउनुभयो। हालसम्म कुनै पनि स्थानीय तहले सुशासन नीति बनाएका छैनन्। कानून तथा कार्यविधि निर्माणमा कमजोर देखिएका त्यहाँका स्थानीय तहहरू कर्मचारी अभाव, विषयगत विज्ञताको अभाव जस्ता समस्याले काम गर्न नसकेको बताउँदै आएका छन्। यसअघि राणा गाउँका स्थानीयले वडा अध्यक्ष रामचन्द्र राणा मार्फत सुशासन नीति तथा कार्यविधि बनाउनका लागि गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको थियो। ज्ञापन पत्र बुझाएको लामो समय भइसक्दा पनि अझै नीति तथा कार्यविधि बन्न नसकेकाले कार्यदल बनाई अघि बढ्न सुझाव दिएको रावलले बताउनुभयो। गाउँपालिकाका अध्यक्ष लोकेन्द्र साईले स्थानीयको माग अनुसार गाउँपालिकाले नीति र कार्यविधिको मस्यौदामाथि छलफल गरिरहेको बताउनुभयो। कञ्चनपुरको महेन्द्रनगरमा खाद्य मेला 2075 सुरु भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीको आयोजनामा आजदेखि महेन्द्रनगरमा मेला सुरु भएको हो। मेलाको औपचारिक उद्घाटन भने गरिएको छैन, तथापि पनि व्यवसायहरूले स्टलमा आफ्नो सामान राखेर कारोबार गरिरहेका छन्। महेन्द्रनगरका होटल व्यवसायी डमर खड्काले सुदूरपश्चिमेरीको मौलिक खाना कोदो र मकैको रोटीका परिकार राखेको बताउनुभयो। उहाँले पौष्टिक तत्त्व समेत रहेको सुदूरपश्चिमेलीको मौलिक खानाका परिकार राखेको बताउनु भएको छ। गत वर्ष पनि होटल व्यवसायीले महेन्द्रनगरमा सञ्चालन भएको खाद्य मेला र भारतको देहरादूनमा भएको मेलामा सुदूरको खानाका परिकार कोदो र मकैका रोटी राखेका थिए। मेलाको औपचारिक उद्घाटन नभए पनि मेला परिसरभित्र पसेका दर्शकहरूले विभिन्न स्टलको अवलोकन गर्दै कोदो र मकै खाएर बाहिर आएका थिए। मेलामा सुदूरका पहाडी तथा थारू समुदायको मौलिक खाने परिकार, स्वास्थ्य जाँच, सन्तुलित खाना खाने तरिका लगायतका स्टल राखिएका छन्। चाउचाउ जस्ता रेडिमेड खाने परिकार समेत राखिँदा अवलोकनकर्ता आयोजकको नारा देखेर हैरान भएका थिए। आज औपचारिक रूपमा मेलाको उद्घाटन हुने मेला हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रविन्द्र अधिकारी सहितका 7 जनाको ज्यान गएको भएपछि सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेअनुसार आयोजकले औपचारिक रूपमा मेला शुभारम्भ नभएको पनि व्यवसायीहरूले स्टल लगाएका थिए। मेलाको शुक्रबार औपचारिक उद्घाटन हुने आयोजकले जनाएको छ। सुदूरपश्चिम प्रदेशका अधिकांश बालबालिकामा पौष्टिक आहारको अभावमा कुपोषण देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चालु आर्थिक वर्षको 6 महिनामा 900 जनामा कुपोषण देखिएको छ। यो अवधिमा कैलालीमा मात्रै 283 बालबालिकामा कुपोषणको संक्रमण देखिएको छ। बालकभन्दा बालिकामा कुपोषणको जोखिम उच्च देखिएको जनाइएको छ। थप सामग्री सुनौ यो रिपोर्टबाट।
तर मेरो छोरी अब सुतिसे भने मैले 2-3 घन्टा सुते पनि मैले उसलाई उठाइनँ, मैले के गरेर मेरो आफ्नै लापरवाही भयो होइन। यहाँ चाहिँ ऊ सुते पनि उठे के अरे उठे पनि जे गरे पनि टाइम टाइममा खुवाइन्छ, घरमा चाहिँ त्यसरी भएन। जन्मेको 1.5-2 महिनासम्म 2 किलो 200 ग्राम भयो, झन् 300 ग्राम हुनुपर्नेमा झन् 100 ग्राम घटी मेरो छोरी। त्यसै वेट नबढ्नु पनि कुपोषणै हो कि भनेर।
कुपोषित छोरीको स्याहारको लागि गत माघदेखि सेती अञ्चल अस्पतालमा रहेको पोषण पुनर्स्थापना गृहमा रहनुभएका कञ्चनपुरका पवित्र पौडेल नवजात शिशुलाई पर्याप्त मात्रामा दुधसँगै पोसिलो खाना खुवाउन नसक्दा 7 महिने छोरी कुपोषणको शिकार भएको गुनासो गर्नुहुन्छ।
6 महिनासम्म आमाको दुध मात्रैले मेरो दुधले पुगेन, अनि त्यसपछि गाई भैँसीको दुध खुवाएँ। अनि 7-6 महिना पुरा पुगेपछि थप खाना खान दालको झोलहरू जाउलहरू बनाएर लिटोहरू घरमा बनाएर सर्वोत्तम लिटो त्यसरी खुवाएँ। अहिले चाहिँ आमा मेरो दुध पनि कम भयो, अनि दुध कमै दुधको कमले गर्दाखेरि हो कि जस्तो लाग्यो चाहिँ मलाई चाहिँ। एकदम खुसी छु म यहाँ आएर, धेरै खुसी छु मेरो छोरीमा भएको परिवर्तन।
कञ्चनपुर भिन्दत्त नगरपालिकाकी पवित्र पौडेल जस्तै अन्य 7 महिला पनि बालबालिकाको स्याहारको लागि हाल पोषण पुनर्स्थापना केन्द्रमा छन्। पुनर्स्थापना केन्द्रले 10 वर्षको अवधिमा 1397 कुपोषित बालबालिकाहरूलाई सेवा प्रदान गरेको छ। यस वर्षको 6 महिनाको अवधिमा 75 जना कुपोषित बालबालिकाको उपचार भएको छ। कतिपय बच्चामा कुपोषण मात्र नभई जटिल किसिमका रोग समेत भएको छ। त्यस्ता बच्चाहरूलाई पोषणयुक्त खानेकुराले मात्रै कुपोषण नहट्ने स्वास्थ्य कर्मीहरू बताउँछन्। पोषणयुक्त खानाको अभाव तथा अभिभावकहरूको लापरवाहीका कारण कुपोषणको दर वर्षेनी बढ्दै गएको पोषण पुनर्स्थापना शाखा प्रबन्धक गीता विष्ट बताउनुहुन्छ।
आजसम्म आएर हामीले लगभग 1397 जना कुपोषित बाल बालिकाहरूलाई पुनस्थापन गरेर घर पठाएर कुपोषित बाल बालिकाहरूलाई पुनस्थापित गर्ने काम गरिरहेछौँ। होइन, कुपोषण घटेको अवस्था छैन। कुपोषण देखिनुको मेन कारण के हो भने, एउटा चाहिँ सबैभन्दा पहिले त आमालाई अलिकता ज्ञानको कमी पनि छ। हामीलाई पोषणयुक्त खानेकुरा कसरी खानुपर्छ, पोषण भनेको के हो र पोषण किन जरुरी छ भन्ने कुराको ज्ञानको कमी पनि एकातिर भने, अर्कोतिर हामीले त्यो पोषणलाई त्यति ध्यान नदिइसकेको अवस्था पनि छ। जस्तो अब ठिकै छ, बच्चा सानो भए पनि, तौल कम भए पनि, हाइट कम भए पनि, हामीले के गर्छौँ भने हाम्रो घरको कुनै अरू सदस्य दुब्लो छ पातलो छ भने उसलाई दाँच्ने गर्छौँ कि न कि यो बच्चालाई पोषणको कमी भयो भनेर हामी त्यतातिर दिमाग लाउँदैनौँ कि।
सुदूरपश्चिम प्रदेशका 9 जिल्ला कुपोषणको जोखिममा रहेका छन्। सुगमका जिल्ला भनेर चिनिने कैलाली र कञ्चनपुरमा पनि कुपोषणको जोखिम बढ्दै गएको छ। गत आर्थिक वर्ष कैलालीमा मात्रै 1009 जना कुपोषित बालबालिका रहेका थिए। अस्वस्थ खानपिनका कारण कुपोषणको संक्रमण बढ्दै गएको स्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य निरीक्षक महेश चन्द बताउनुहुन्छ।
उमेर अनुसारको कम तौल नै बढी देखिन्छ, त्यसपछि चाहिँ हाइट अनुसारको चाहिँ तौल कम भएको पुर्को पनि, बच्चा जन्मिँदाखेरि नै कुपोषित जन्मिन्छ, त्यसपछि फेरि त्यो ठुलो हुँदै गयो, एडोलेसेन्टमा परिस्कल छ, त्यसले अब बच्चा जन्माउँछ, म्यारिज हुन्छ, बच्चा जन्मायो फेरि त्योबाट जन्मिने वर्ष अनि चाहिँ कुपोषण हुन्छ। त्यस कारण यो मेलन्युट्रिसन साइकल चाहिँ चलिरहेको छ। अब यसको मुख्य कुरो गर्नुहुन्छ भने खानपानसँग नै सम्बन्धित छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा प्रदेशभरि नै कुपोषणको उच्च जोखिम रहेको छ। गत वर्ष मात्रै सुदूरपश्चिम प्रदेशमा 3202 जनामा कडा खालको कुपोषण देखिएकोमा चालु आर्थिक वर्षको 6 महिनामा 900 बालबालिकामा कडा खालको कुपोषण भेटिएको छ। कुपोषण नियन्त्रणको लागि विभिन्न अभियान थाले पनि प्रभावकारी बन्न नसकेको निर्देशनालयले स्वीकार गरेको छ। चेतना विस्तार भए पनि व्यवहारमा परिवर्तन नआउँदा कुपोषण व्यवस्थापनमा चुनौती देखिएको निर्देशनालयका जनस्वास्थ्य अधिकृत झनक ढुङ्गानाले बताउनुभयो।
खास गरी कुपोषणमा पछिल्लो समय केही प्रगति चाहिँ भएको छ, तर सन्तोषजनक प्रगति तपाईँले भने जस्तो हामीले गर्न हासिल गर्न नसकेको। मान्छेलाई आफ्नो बच्चाहरू राम्रो होस् भन्ने ज्ञान समयमा छ, तर त्यो अनुसारको व्यवहारहरूमा परिवर्तन नआउँदा अझै पनि बच्चामा मालन्युट्रिसनको अवस्था अथवा कुपोषणको अवस्था हामीले सोचे अनुसार उपलब्धि हासिल गर्न केही चुनौती चाहिँ देखिएको छ।
लामो समयसम्म पोषणयुक्त खानेकुरा खान नपाएपछि बालबालिकाहरूलाई कुपोषण हुने गरेको छ। बालबालिकाहरूलाई कुपोषण हुन नदिन के कुरामा ध्यान दिनुपर्छ त? सेती अञ्चल अस्पतालका बालरोग विशेषज्ञ डाक्टर प्रति मिश्र।
कम खर्च गरेर चाहिँ बच्चालाई चाहिँ पोषण दिन सक्ने तरिका भने नै स्तनपान हो, र जुन कुरामा चाहिँ अहिले हामी केही रूपमा चाहिँ पछाडि सर्दैछौँ। बच्चालाई मुख्य चाहिँ खानामा चाहिँ सन्तुलित आहार चाहिँ चाहियो। सन्तुलित आहार भनेपछि त्यसमा चाहिँ कार्बोहाइड्रेट, प्रोटिन र फ्याट, हामीले तिनवटा कुरालाई चाहिँ भन्छौँ सन्तुलित आहार, र भिटामिन्सको पनि लेभल चाहिँ चाहियो। यो तिनवटा कुरालाई चाहिँ ब्यालेन्स गरेर हामीले खान सक्यौँ भनेपछि चाहिँ कुपोषणबाट चाहिँ बच्न सक्ने मुख्य तरिका चाहिँ त्यो चाहिँ नै हो। तर खाँदाखेरि चाहिँ हाम्रो सबभन्दा नराम्रो पक्ष के छ भनेपछि चाहिँ हामीले भात मात्र खाने अथवा दालै दाल मात्र खाने गाउँघरका बच्चाहरूमा चाहिँ त्यो कारणले चाहिँ कुपोषण देखिने, तर सहरी बच्चाहरूमा चाहिँ फेरि यो जङ्क फुडहरू भयो, बजारिया खानाहरूले गर्दाखेरि चाहिँ मोटोपनलाई पनि अहिले हामीले कुपोषणमा नै भन्ने गर्छौँ।
पछिल्लो समय बालबालिकाहरूलाई लिटो, जाउलो र पर्याप्त स्तनपान गराउने बानी घट्दै गएका कारण कुपोषणको समस्याले ठुलो रूप लिन थालेको जानकारहरू बताउँछन्। देशमा संघीयता आइसकेपछि 3 तहका सरकारहरू बनेका छन्। संघ, प्रदेश र स्थानीय सरकार, तीनवटा सरकारले विकास बजेट पनि छुट्याइसकेका छन्। तर केही स्थानीय सरकारहरूले भने विकास बजेट खर्च गर्न सकेका छैनन्। यसै विषयमा केन्द्रित रहेर हामीले स्थानीय सरकारले विकास बजेट खर्च गर्न नसक्नुलाई तपाईँ के भन्नुहुन्छ भनेर केही व्यक्तिहरूका विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
धर्मराज पौडेल। स्थानीय सरकारले त्यो खर्च नगर्नुमा चाहिँ स्थायी कार्यनीति नहुनु र एक अर्कामाथि विश्वास नगर्नु, ठेकदारहरू बीच राम्रो सम्बन्ध नहुनु र ठेकदारहरूलाई चाहिँ राम्रोसँग काममा नल्याउनु चाहिँ मलाई लाग्छ।
सानो चौधरी, आधुनिक प्रविधिहरूको कमजोरी, स्रोत साधनहरूको कमजोरीले पनि र ठेकदारीहरूको लापरवाही कारणले पनि यो बजेट समयमा लागू हुन सक्दैन। प्रतिनिधिहरूको पनि कमजोरी भएको, जनताहरूले पनि लापरवाही गरेको कारणले तिनीहरूले पनि ठेकेदारीहरूलाई नभनेको कारणले जिम्मेवारी भन्ने तिनी सोचको कारणले पनि विकास बजेट खर्च सकेन।
कुबेर चौधरी। बजेट खर्च नहुनुको खास कारण चाहिँ स्थानीय सरकार नेताहरू हुन्छन्, जो स्थानीय तहका जो हुन्छन् तिनीहरू चाहिँ इमान्दार भएर खास गरी काम नगरेको, ठेकदारहरूलाई जिम्मा लगाइदिने, उसले जे गरोस् ठेक्का दिएपछि आफू चाहिँ हेर्दै नहेर्ने, रेखदेख नगर्ने, जनताहरूले पनि त्यो भइरहेको छ त्यसमा चासो नदिनु पनि त्यस विकास बजेट खर्च हुन हुँदैन।
दलबहादुर मल्ल हो। यो विकास बजेट खर्च नगर्नु सक्नुमा कुनै क्षमताको कमी नै म देख्छु। शैक्षिक योग्यता पनि हुनुपर्छ, त्यसको पनि पनि भेल्यु हुनुपर्छ यहाँ चाहिँ अनुभवको कमी छ राजनेताहरूमा अलि क्षमताको अभिवृद्धि हुनुपर्छ ठेकदारकै जिम्मा लगाएमा पनि उसलाई घसघच्याउने अथवा जनतासँग पनि मदत माग्ने हो कि
भर्गाल थापा स्थानीय सरकारले बजेटलाई कार्यान्वयन गर्न नसक्नुको मुख्य कारण चाहिँ एउटा त हो योजना बनाउन नसक्नु एक नम्बर योजना जब बन्दैन काम पनि हुँदैन योजनामा राख्दैन र अर्को कुरा के हुन्छ भने भ्रष्टाचार गर्ने कुनै युक्तिहरू रचेको हुन्छ त्यो कारणले पनि त्यहाँ स्थानीय भएको प्रतिनिधि मात्रै नभएर जनताहरूले पनि उपभोक्ताहरूले पनि आवाज उठाउनु पर्छ
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार तपाईँले शुक्लफाटा एफएम 99.4 मेगाहर्ज बारसिङ्गा एफएम 102.2 मेगाहर्ज बझाङको सायपाल एफएम 100.6 मेगाहर्ज बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट सुन्न सकिने समाचार सुनिरहनु भएको छ समाचारमा पालो भएको छ विश्रामको
पण्डित बाजे मेरो हात हेरिदिनुस् न मेरो बिहा कहिले हुन्छ
पण्डित बाजे मेरो पनि हात हेरिदिनुस् न मेरो भाग्योदय कहिले हुन्छ
तपाईँ पनि कुनै पनि समस्याबाट निराश भए हामीलाई सम्झनुहोस् देश विदेश अध्ययन अध्यापन प्रदेश जागिर वस्तुभाव व्यापार व्यवसाय विवाह प्रेम सम्बन्ध कलह झगडा रोग कष्ट अकल्पनीय मरण मुद्दा मामिला र अन्य कारोबारबाट मन विचलित तथा निराश हुनुहुन्छ यदि त्यसो हो भने हामीलाई सम्झनुहोस् हस्तरेखा कुण्डली र अनुहार हेरी ग्रह फलादेश गरिनुका साथै नवग्रह रुद्राभिषेक पैतृक र वैदिक कर्म पनि गरिन्छ चिना हात अनुहार नाडी तथा कम्प्युटरका माध्यमद्वारा फलादेश गर्दछौँ
साथै घरको माटो र आखत पनि हेरिन्छ
त्यस बापत हामी कुनै फी लिँदैनौँ हामी उचित पुरस्कार लिन्छौँ
पण्डित बाजेलाई भेट्ने ठेगाना रहेको छ युवा ज्योतिष जगन्नाथ ग्यावली
9847431119 र 9847479025
महालक्ष्मी ज्योतिष परामर्श केन्द्र सम्पर्क स्थान खैरबेटी महाकाली मन्दिर लक्ष्मी माविको अगाडि
नोट शुक्रबार शनिबार र आइतबारका दिन क्याम्पस रोड गली नम्बर 5 महेन्द्र नगरबाट सेवारत छौँ हात्तीपाइली रोग निवारण कार्यक्रम सम्बन्धी अत्यन्त जरुरी सूचना यही फागुन 15 गतेदेखि सञ्चालन हुन गइरहेको हात्तीपाइली रोग निवारण कार्यक्रमका लागि औषधि खुवाउने कार्यक्रममा 2 वर्ष माथिका सम्पूर्ण उमेर समूहले आफ्नो पाइक पर्ने स्थानमा गई हात्तीपाइली फाइलेरिया रोग विरुद्धको एकमात्र औषधि खान नबिर्सनु होला एकमात्र औषधिले तपाईँ आजीवन फाइलेरिया रोग लाग्नबाट बस्न सक्नुहुन्छ बेतकोट नगरपालिका नगर कार्यपालिका स्वास्थ्य शाखा कञ्चनपुर
शोभायात्रामा सहभागी भइदिने बारे जानकारी निम्बत्त नगरपालिका वडा नम्बर 18 निम्बुखेडा बस्ने वर्ष 54 का भक्तराज उप्रेतीको फागुन 16 गते असामयिक निधन भएकाले फागुन 17 गते बिहान 9 बजे भुजेला घाटका लागि शोभायात्रा निकालिने हुँदा सम्पूर्ण आफन्तजन इष्टमित्र र शुभचिन्तकहरूलाई जानकारी गराइन्छ श्रीमती कल्याणी उप्रेती छोराहरू निरज उप्रेती र गोविन्द उप्रेती भाइहरू महेशराज उप्रेती प्रमोदराज उप्रेती र चित्रराज उप्रेती
आऊ आऊ दादा खाजा खाऊ ताजा खाजा
हाम्री नातिनीले कति मजाले पढे कि
हो बुवा हामीले घरमा हरेक दिन छोरा छोरीको पढाइका लागि जति सक्दो धेरै समय छुट्यायौँ र उनीहरूले पढेको सुनि मात्रै दियौँ भने पनि उनीहरूलाई धेरै सहयोग र हौसला मिल्दो रहेछ
ठिक भन्यो
कक्षा 1, 2, 3 का बाल बालिकाले घरमा हरेक दिन अभिभावकको समय र साथ पाए राम्रो विद्यार्थी बनी आफ्ना लक्ष्यहरू पूरा गर्न सक्छन् अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी
ए सम्भो केटी हेर्द गई थी कसो लाग्यो भन्छ केटी
छाड्दछि केटीका कुरा जान रे पढे लेखे त निकी थिए केटी दाँत भने तयका पिसाइलाई कोही दाँत उच्चा कोही निच्चा कोही किराले खाया तयका दाँतै धेकबर मन मर्यो मेरो
तैकीले खाइ त UN दन्त उपचार केन्द्र छ भो अस्पताल रोड गली नम्बर 1 नि ता त नमिल्याका बाङ्गाटिङ्गा दाँत मिलाउने दाँत टल्काउने नदुखाइ भर दाँत निकाल्या रे अत्याधुनिक मेसिन बठे दाँत सफालै अर्दिनन् है तै लैजालै भ दाँत बनाउन है त दाँतको रङ मिलाएर कलर भद्या मुखमी आउने घाउ खटिराको उपचार अध्या गिजा उठे रगत आउने गिजा पाक्या समस्याको समाधान दाँतको एक्सरे गद्या
हजुर, दाँत सम्बन्धी सम्पूर्ण समस्याको उपचारको लागि युएन दन्त उपचार केन्द्रलाई सम्झनुहोस्। हाम्रो यहाँ 500 रुपैयाँमा कुरुन समेत राखिन्छ। सम्पर्क युएन दन्त उपचार केन्द्र, अस्पताल रोड, गली नम्बर 1, महेन्द्रनगर, कञ्चनपुर। सम्पर्क व्यक्ति वरिष्ठ डेन्टिस्ट उमेश नाथ। सम्पर्क नम्बर 0995240005।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर 2 निर्माणाधीन मुक्तहलियाका घरहरू अज्ञात समूहले भत्काइदिएका छन्। निर्माणाधीन 15 घरमा तोडफोड गरेर 7 लाख रुपियाँभन्दा बढेको क्षति पुर्याइएको छ। तीमध्ये 7 घर पूर्ण रूपमा भत्काउँदा हलिया परिवार समस्यामा परेका छन्। मुक्तहलिया परिवारलाई खाने पनि उपलब्ध गराउनका लागि जडान गरिएका 7 नल पनि चोरी भएको राष्ट्रिय मुक्तहलिया समाज कञ्चनपुरका अध्यक्ष सिबी लोहारले शुक्लाफाटा एफएमलाई जानकारी दिनुभयो। निर्माण हुँदै गरेका 6 घरका झ्याल समेत चोरी भएको छ। भूमि सुधार कार्यालयले 15 मुक्तहरियालाई पुनर्स्थापना गराउनका लागि प्रति परिवार 10 थुर जग्गा र घर निर्माणका लागि 2,25,000 रुपियाँ उपलब्ध गराएको थियो। अज्ञात समूहले भत्काएका घरको नगर प्रमुख पोतिलाल चौधरी सहितको जनप्रतिनिधि टोलीले अनुगमन समेत गरेको छ। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ। काठमाडौँमा उपचाररत मल्लको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको हो। एयर एम्बुलेन्स मार्फत प्रदेश प्रमुख मल्ललाई नयाँ दिल्लीको गुडगाउँस्थित मेदान्त अस्पताल लैजान लागि उहाँका प्रेस संयोजक गजेन्द्र ओझाले बताउनु भएको छ। मल्ललाई हिजो नै लैजाने तयारी भए पनि मौसमी खराबीका कारण एयर एम्बुलेन्सले उडान भर्न नसकेपछि आज लगिएको हो। स्वास्थ्यमा एकाएक समस्या आएपछि प्रदेश प्रमुख मल्ललाई सुदूरपश्चिम प्रदेश सरकारको पहलमा 5 नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो। उहाँको छातीमा गम्भीर संक्रमण देखिएको चिकित्सकले बताएका छन्। चिकित्सकको सल्लाहमा टेकचिङ अस्पतालमा उपचाररत मल्ललाई मेदान्त अस्पताल दिल्ली लगिएको हो। बाजुराको हिमाली गाउँपालिकाको गुम्बामा 3 हिउँ परेपछि स्थानीयवासीहरू घर बाहिर निस्कन नपाएर जनजीवन कष्टकर बनेको छ। सो गाउँपालिकाका उच्च भेगमा पर्ने युना गुम्बा लगायतका दर्जनौ बढी ठाउँहरूमा भएको बाक्लो हिमपाती कारण केही पशु चौपाया मरेका छन्। हुम्ला सिमीकोट गाउँपालिका डाँडाफयाका कफिल सुनारले चरिचरणका लागि गुम्बा ल्याएका 45 बाख्राहरू पालमाथिको हिउँले च्यापिएर मरेको बताइएको छ। लगातारको वर्षाले स्थानीयलाई घरबाट बाहिर निस्कन र पशु चौपायाहरूलाई चरिचरण र घाँसपानी गर्न समेत निकै कठिन भएको स्थानीयहरूले बताएका छन्। अहिले त्यस क्षेत्रमा लगातार वर्षासँगै हिउँ पनि परिरहेको स्थानीय कल्सरी सुनारले जानकारी दिनुभयो। लगातारको वर्षाले बाटो भत्किँदा कुम्बार युराका स्थानीयहरूलाई आवतजावत गर्न पनि निकै समस्या भएको जनाइएको छ। कैलालीको घोडाघुडी नगरपालिका वडा नम्बर 1 सुखडमा टिप्परको ठक्करबाट आज एकजना बालकको ज्यान गएको छ। May 1, 328 टिप्परको ठक्करबाट घोडाघुडी नगरपालिका 1 सुखडका 6 सुभाष बस्नेतको ज्यान गएको हो। टिप्परको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ज्यान गएको इलाका परिकारले सुखडका प्रहरी निरीक्षक एकराज जोशीले बताउनु भएको छ। घाइते बालकको घोडाघुडी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो। उनको अस्पतालमै ज्यान गएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो। बालकको ज्यान गएपछि आफन्तहरूले पूर्वपश्चिम राजमार्ग केही बेर अवरुद्ध समेत गरेका थिए। केही समयका लागि तनावग्रस्त भएको थियो। स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गर्न खोज्दा 2 प्रहरी घाइते समेत भएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो। उहाँका अनुसार केही बेर तनावग्रस्त पछि स्थिति सामान्य बनेको थियो। अवरुद्ध राजमार्ग पनि खुलिसकेको छ। प्रहरीले कञ्चनपुरको बेतकोट नगरपालिका वडा नम्बर 3 दैजीका 43 टिप्पर चालक हिरासिंह धानुक र टिप्परलाई नियन्त्रणमा लिएको जनाएको छ। गैर सरकारी संस्था फाया नेपालले कैलालीको गोदावरी नगरपालिकाका वडा नम्बर 1 र 10 विपद जोखिम नियन्त्रण गर्न आवश्यक पर्ने सामग्री हस्तान्तरण गरेको छ। गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउद र उपप्रमुख रत्नलाल कडायत मार्फत विपद सामग्रीहरू वडा नम्बर 1 र 10 वडाध्यक्षहरूलाई हस्तान्तरण गरिएको हो। फाया नेपालले वडा नम्बर 1 र 10 नेपालमा समावेशी प्रकोप उत्थानशील प्रयासहरूबाट जोखिमपूर्ण समुदायको पूर्व तयारी स्थिति निर्माणको परियोजनाको सञ्चालन गरिरहेको छ। फाया नेपालका कार्यक्रम निर्देशक धर्मराज पाठकका अनुसार हस्तान्तरण गरिएका सामग्रीहरूमा ज्येष्ठ नागरिकहरूलाई विपदमा काम लाग्ने नजिक देख्ने चस्मा, बैशाखी, लाइफ ज्याकेट, तिरपाल, हाती साइरन लगायतका वस्तुहरू दिएका छन्। उहाँले वडा नम्बर 1 झन्डै 50,000 रुपियाँ बराबर र वडा नम्बर 10 1,00,000 बराबरका सामग्रीहरू हस्तान्तरण गरिएको बताउनुभयो। यसैबीच गोदावरी नगरपालिका र फाया नेपालको संयुक्त पहलमा वडा नम्बर 10 टुडेला खोलाको जोखिमबाट बनाउन लागिएको तटबन्धको पनि निरीक्षण गरिएको छ। ताप्लेजुङको फुङलिङ सिस्नेभिरमा हिजो भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबैको शनाखत हुन समय लाग्ने भएपछि आजका लागि तय गरिएको श्रद्धाञ्जली सभा सारिएको छ। दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र उहाँका सुरक्षा गार्ड अर्जुन घिमिरेको मात्रै शव पहिचान भएको छ। बाँकी पाँचजनाको शनाखतका लागि समय लाग्ने भएका कारण भोलि बिहान 8 देखि 11 बजेसम्मका लागि टुणीखेलमा नै श्रद्धाञ्जली सभा गर्ने निर्णय भएको नेकपाका महासचिव विष्णु पौडेलले बताउनुभयो। दुर्घटनामा ज्यान गुमाउने 5 जनाको शव पूर्ण रूपमा जलेका कारण पहिचानमा समस्या भएको प्रहरीले जनाएको छ। हिजो भएको दुर्घटनामा मन्त्री अधिकारीसहित 7 जनाको ज्यान गएको थियो। पहिचान हुन नसकेका अन्यको शव डिएनए परीक्षणको माध्यमबाट पत्ता लगाइने भएको छ। घटनामा पर्यटन व्यवसाय आङछिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी लगायतको शव पूर्ण रूपमा जलेका कारण पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। यसअघि आज दिउँसो 3 बजी श्रद्धाञ्जली सभा गर्ने योजना रहेको थियो। मृतकको शव ताप्लेजुङको सुकेटार विमानस्थलबाट आज दिउँसो काठमाडौँ ल्याइएको थियो। सेनाको MI-17 हेलिकप्टर मार्फत शव ल्याइएको सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले बताउनुभयो। उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन सरकारले विशेष सावधानी अपनाउन ध्यान दिने बताउनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज कुराकानी गर्नुहुँदै मन्त्री पोखरेलले हिजो ताप्लेजुङमा भएको दुर्घटनाको कारण खोजिने र यसैका लागि सरकारले उच्चस्तरीय जाँचबुझा गठन गरेको पनि बताउनुभयो। हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री अधिकारीसहित 7 जनाको शव आज काठमाडौँ ल्याइएको हो। शव ल्याउँदा त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री पोखरेलसहित गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डाक्टर युवराज कतिवडा, कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, तीनवटै सुरक्षा निकायका प्रमुख लगायतका व्यक्तिहरू पुगेका थिए। शव छुट्टा छुट्टै शव वाहनमा राखेर परीक्षणका लागि त्रिविशेषण अस्पताल महाराजगञ्ज लगिएको थियो। अब खेल खबर। थाइल्यान्डमा सम्पन्न आइसिसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनौटको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएका छन्। नेपाली टोली आज अपरान्ह स्वदेश फर्किएका हुन्। बैङ्ककमा हिजो सकिएको छनौटमा उपविजेता बने पनि नेपाली टोली ग्लोबल छनौटमा पुग्न असफल भएको थियो। 7 राष्ट्र रहेको छनौटको शीर्ष टोलीले ग्लोबल छनौटमा स्थान बनाउने प्रावधान रहेको थियो। यस्तोमा आज थाइल्यान्ड शीर्ष स्थानमा रहँदै विश्वकपका लागि ग्लोबल छनौटमा पुगेको थियो। छनौटमा नेपाल थाइल्यान्डसँग नै पराजित भएको थियो। नेपाल थाइल्यान्डसँग 58 रनले पराजित भएको थियो। अन्य टोलीलाई भने नेपालले हराएको थियो। अब समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक स्थगित। सुशासन नीति चाँडो ल्याउन टोटीका स्थानीय बासिन्दाद्वारामा आग्रह। कञ्चनपुरको महेन्द्रनगरमा खाद्य मेला 2075 सुरु। कैलालीको सुखडमा टिप्पर पटक्करबाट बालकको ज्यान गयो। हेलिकप्टर दुर्घटनाका मृतकहरूको श्रद्धाञ्जली सभा भोलि हुने। हवाई दुर्घटना हुन नदिन सावधानी अपनाउने उपप्रधानमन्त्री पोखरेलको भनाई। र उपविजेता बनेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्कियो। हुन्छ त यसलाई समाचार बुलेटिन लेख सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गरिनेछौँ। यति जेलसम्म प्रविधि कक्षबाट प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन अजीलाई धेरै धेरै धन्यवाद।